ان تتوبا، اور اگر تم دونوں توبہ کر لو. یہ تتوبا نی تھا، تثنیہ ہے، دو عورتوں کے لیے لفظ آ رہا ہے. بس اگر تم دونوں توبہ کر لو، اللہ کی طرف. نوٹ کیجئے گا، توبہ کس سے کرنی ہے؟ اللہ سے، کیونکہ مَن یغفر الذنوب الا اللہ، اللہ بندے کی گناہوں کو معاف کرتے ہیں. درود شریف کے ایک الفاظ ہیں جس میں نبی صلی اللہ علیہ وسلم کو گناہوں کے معاف کرنے والے کہا گیا، اور بھولے بھالے سیدھے سادھے لوگ پڑھتے ہیں اس کو. ان تتوبا الا اللہ، کیا کہا؟ ان تتوبا الا اللہ یا الا الرسول؟ یہ تو کفارے کا مسئلہ ہے نا. نصارہ یا کرسچن جو ہیں، انہوں نے کیا کہا؟ کہ حضرت عیسیٰ ہمارے گناہ معاف کرتے ہیں، اور آج پارڈن بکتی ہے. پریسٹ کے پاس جا کے وہ کچھ کام کرتے ہیں ایسے جس سے لوگوں کے گناہ معاف ہوتے ہیں، پیسے دے کے لوگ اپنے گناہوں کو معاف کراتے ہیں. تو یہاں نوٹ کر لیجئے کہ توبہ اور گناہوں کی معافی کا کام اللہ کے سوا کوئی نہیں کر سکتا. پورے یقین سے کہہ سکتے ہیں کہ نبی بھی نہیں کر سکتے. پیچھے پڑھ چکے ہیں، لما زنتا، کیوں اللہ کے نبی آپ نے ان کو اجازت دے دی؟ آپ کو تو نہیں کسی نے کہا تھا کہ آپ یہ کچھ کریں. یہ ایک درود ہے، اس کے اندر کچھ الفاظ ہیں. اچھا، ترجمہ بھی بالکل مختلف ہے. جو عربی کے لفظ ہیں، اللہم صلی علی سیدنا و مولانا محمد صاحب التاج والمعراج والبراق والعلم. یہاں تک بات ٹھیک ہے، مبالغہ ہے، لیکن اٹس اوکے. کہ اللہ ہمارے آقا و مولا نبی صلی اللہ علیہ وسلم پر درود بھیج جو تاج کے مالک ہے. مجھے نہیں پتہ اللہ کے نبی کے پاس کبھی کوئی تاج تھا کہ نہیں. ذرا سوچیے، کیا آپ کے تصور میں آتا ہے کہ اللہ کے نبی دنیا کے بادشاہوں کی طرح سر پہ تاج پہنتے تھے؟ تصور میں آ سکتا ہے نبی سونا پہنیں گے؟ یہ تاج کا کوئی تصور نبی جیسے منکسر المزاج سے آتا؟ اس لفظ کی وجہ سے درود کو لوگ درود تاج کہتے ہیں. کبھی کسی نے بیٹھ کے سوچا کون سا تاج کدھر تھا؟ سونے کا، چاندی کا، ڈائمنڈ کا، یا ویسے ہی تھا، کوئی تاج تھا؟ میں نے تو نہیں آج تک پڑھا، میرا علم ویسے ہی کم ہے. اوروں سے پوچھئے جنہوں نے بہت زیادہ سیکھا ہوگا کہ کہاں اللہ کے نبی کا تاج تھا. صاحب المعراج، آپ معراج کے مالک. کیا آپ معراج جو واقعہ تھا آپ اس کے مالک تھے؟ آپ کو تو دکھایا گیا تھا. سبحان الذی اسری بعبدہ لیلا من المسجد الحرام الی المسجد الاقصی. اللہ لے گیا، اس نے دکھا دیا. آپ صاحب نہیں تھے. کوئی چیز آپ کو دے دی جائے، دکھا دی جائے، وہ آپ کی تو نہیں ہوتی. بہرحال مبالغہ. والبراق، صاحب براق تھے جس پہ آپ نے سواری کی. والعلم، آپ جھنڈے کے مالک تھے. چلے ٹھیک ہے، کوئی بات نہیں. دافی البلائی، آپ بلاؤں کو ٹالنے والے ہیں. اور نیچے ترجمہ بالکل مختلف لکھا ہوا ہے اس لفظ کے. دافع، آپ تھوڑا سا تو سمجھ گئے نا، فائل کا وزن ہے. دافع فائل، دفاع کرنے والا. قاتل جیسے قتل کرنے والا، شاعر شعر کہنے والا. یہی لفظ ہے دافع، دور کرنے والا کس کو؟ بلاؤں کو. اور اللہ کس کو کہہ رہے ہیں؟ اَمَّن يُجِيبُ الْمُضْطَرَّ إِذَا دَعَاهُ. اور نیچے ترجمہ بالکل وہ لکھا ہے جو اس کا مفہوم نہیں. دافع البلا کا ترجمہ لکھا ہوا ہے جن کے وسیلے سے بلا، وبا، قحط، مرض اور دکھ دور ہوتا ہے. حالانکہ یقین کرے عربی لفظوں میں وسیلے کا لفظ ہی نہیں ہے. یہ تو مجھے ایسے لگتا ہے کہ اس موضوع کو ویسے ذرا ہائی لائٹ کرنے کے لیے یہ لفظ بولا جاتا ہے. تو قصہ مختصر، بہت سارے آگے لفظ ہیں. کچھ بھی پڑھیں، شوق سے پڑھیں، محبت سے پڑھیں، لیکن ایک دفعہ ترجمے پہ غور کر کے پڑھیں. تتوبہ اللہ، اللہ کی طرف معافیاں مانگو، وہ گناہوں کو معاف کرے گا. وہ جانتا ہے کہ ایک انسان کے ساتھ کیسا معاملہ ہونا ہے. معافی کیوں مانگو؟ کیونکہ فقط سغت قلوبکما، تمہارے دل ٹیڑے ہو چکے ہیں، تمہارے دل مائل ہو چکے ہیں. کس کی طرف؟ کس کے دل مائل ہوئے ہیں؟ لفظ سغت کو دیکھ لیتے ہیں. تھوڑا سا نیا لفظ ہے جو پہلے ہمارے سامنے نہیں آیا. پہلی تو بات لفظ تتوبا ہے، تتوبان تھا یہ پہلے، اب لفظ آگے سغت. سغت کا لفظ سغب سے ہے، سوات، غین اور واو اس کا روٹ ہے. کوئی تا نہ لکھ دے، تا مؤنث کی ہے. عربی زبان میں مڑ جانے اور ٹیڑھا ہو جانے کو کہتے ہیں. شاہ ولی اللہ کا بہت معروف ترجمہ ہے، انہوں نے اس کا ترجمہ فارسی زبان میں جو کیا، ہر آئینہ کج شدہ اس دل شما، کہتے ہیں کج ہو گئے دل تمہارے. یعنی اگر آپ ان کا قرآن دیکھیں گے تو کج ہو گئے، ٹیڑھا کمانی انہوں نے کیا ہے. اسی طرح ابن مسعود، ابن عباس، سفیان ثوری اور دخاک نے اس کا مفہوم کیا پیش کیا؟ سغت کا، زاغت قلوبکما. یہ لفظ تو پیچھے پڑھا نا، ٹیڑھے ہو گئے تمہارے دل، یعنی تمہارے دل راہ راست سے ہٹ گئے. اسی طرح ایک اور مفسر امام رازی وہ کہتے ہیں کہ سغت قلوبکما کا مطلب کہ حق سے ہٹ گئے، اور حق سے مراد رسول اللہ صلی اللہ علیہ وسلم کا حق ہے۔ اسی طرح ایک اور مفسر ہیں، وہ اس کی تفسیر میں لکھتے ہیں، تم پر واجب تو یہ ہے کہ رسول اللہ جو کچھ پسند کریں اسے پسند کرنے میں، اور جو کچھ ناپسند کریں اسے ناپسند کرنے میں آپ کی موافقت کرو، مگر تمہارے دل اس معاملے میں آپ کی موافقت سے ہٹ کر مخالفت پہ چلے گئے۔ تو یہ سارے معنی ہیں سغت کے، اشارہ اسی چیز کی طرف ہے، جھک گئے آپ کے دل دوسری طرف چل پڑے۔ اب کن کے جھک گئے؟ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ سے کسی نے پوچھا، ایک صحابی ہیں ابن عباس، وہ کہتے ہیں کہ میرے دل میں بڑی خواہش تھی کہ یہ کون سی دو عورتیں تھیں، میں اس کے بارے میں حضرت عمر سے پوچھوں۔ کیونکہ آپ دیکھیے، پھر اللہ نہیں نام لے رہا، کیسے اللہ راز لوگوں کے رکھتا ہے۔ تو کہتے ہیں کہ ایک موقع مجھے ملی گیا، حج کے لیے حضرت عمر کے، میں بھی آپ کے ساتھ چل پڑا۔ سفر کے دوران ایک موقع پہ قضاء حاجت کے لیے جب حضرت عمر نکلے جنگل میں، واپس آئے، میں نے وضو کے لیے پانی کا انتظام کیا اور آپ کے ہاتھوں پر ڈالا۔ وضو کرتے ہوئے میں نے آپ سے یہ سوال کیا کہ ان تطوبا میں کون سی دو عورتیں ہیں، تو اس پہ حضرت عمر نے فرمایا، آپ سے تعجب ہے، کیا آپ کو یہ بھی خبر نہیں کہ یہ دو عورتیں حفصہ اور عائشہ ہیں؟ اور آپ کو تک کہ حفصہ اپنی بیٹی بھی تھی۔ کیسے باپوں کو بیٹیوں کی باتوں کو پیش کرنا پڑتا ہے نا، چاہے وہ بھول پنے میں باتیں ہوں۔ تو یہاں اس سے مراد وہی واقعہ ہے پیچھے جس کا تذکرہ ہے، کہ جنہوں نے اللہ کے نبی کی بات کو پیچھے کر دیا تھا، مائل ہو گئے ہیں۔ اسی طرح عرب لوگ سغت کا لفظ کیسے بولتے ہیں، سغت النجوم، تمہارے دل مائل ہو گئے ہیں، ستارے جب ڈوبتے ہیں نا اس کے لیے یہ لفظ آ جاتا ہے۔ تو بہرحال اس سے کیا پتہ چلا کہ بیوی نبی کی کیوں نہ ہو، کبھی نہ کبھی دل تھوڑا سا ادھر ادھر ہو جاتا ہے کہ شوہر کی بات کو لیک آؤٹ کر ہی دیتی ہیں۔ اللہ تعالیٰ اب تھوڑا سا سختی کا انداز لے رہے ہیں۔ وَإِن تَظَاهَرَا عَلَيْهِ، دیکھو اگر تم دونوں نے ان کے مقابلے میں ایکا کر لیا، یہ مطلب ہے۔ ظاہرہ ہوتا ہے مدد کرنا، اور علا آ گیا تو اپوزٹ چلا گیا، کہ تم دونوں مل گئی ہو آپس میں نبی کے مخالفت میں۔ مخالفت سے مراد یہ ہے کہ آپ کی بات کی مخالفت میں، تو پھر یاد رکھنا، فَإِنَّ اللَّهَ هُوَ مَوْلَاهُ، تو خوب جان لو کہ اللہ ان کا مولا ہے۔ تم دو بیویاں مل جاؤ اس کے خلاف، مل جاؤ، اللہ اس کا مددگار ہے، صرف اللہ نہیں، حالانکہ وہی کافی تھا، اور کون، وَجِبْرِيلُ، اور جبریل بھی اس کے مددگار ہیں، وہ آ کے خبریں دے دیتے ہیں آپ کی بیویوں کی۔ وَصَالِحُ الْمُؤْمِنِينَ، اور نیک بخت مومنین بھی آپ کے مددگار ہیں۔ وہ کون سے؟ جو قرآن پڑھ کے گواہیاں دیتے ہیں کہ واقعی اللہ تعالیٰ کے نبی کی بیویوں نے جو بات چھپائی تھی اس کو واپس کر دی۔ وَالْمَلَائِكَةُ بَعْدَ ذَلِكَ ظَهِيرٌ، اور ان کے علاوہ سارے فرشتے بھی مدد کرنے والے ہیں۔ کتنا پیارا انداز ہے، اللہ تعالیٰ کتنے پیار سے یہاں بات کرتے ہیں کہ دیکھو اس نبی کے ساتھ ہیں سارے۔ یہ کیسا انداز دکھ رہا ہے آپ کو عام دنیا داری کی زبان سے؟ کوئی دو چار لوگ کسی کے خلاف بات کرنے لگیں تو کوئی کہتا ہے دیکھو ہوش سے رہنا، اللہ ان کا ساتھ دے رہا ہے، اللہ کے فرشتے جبرائیل، کیونکہ نبیوں کے پاس تو وہی آتی تھی۔ سارا مکہ، آپ دیکھیے کہ آپ اپنی زبان میں کہہ لیں کہ نبی کا دشمن ہو جاتا، ہو جائے، کیا بڑی بات ہے۔ یہ جو تھوڑے سے ہاتھ میں آ گئے تھے چند صحابہ کرام، شروع میں مکی دور میں نہ آتے، آپ کا کیا خیال ہے کہ اسلام نہیں پھیلنا تھا؟ اگر مکہ سے نبی صلی اللہ علیہ وسلم کو وہ ہیرے نہ ملتے تو کیا خیال ہے اسلام مٹ جاتا؟ کبھی نہ مٹتا۔ اللہ تعالیٰ کہتے ہیں وَإِن تَتَوَلَّوْا، اگر تم منہ پھیرتے ہو اللہ تمہارے لیے دوسرے لوگ لے آئے گا۔ یستبدل قوماً غیرکم، تو کیا پتہ چلا کہ اللہ کو کسی کی ضرورت نہیں ہے۔ حضرت عمر رضی اللہ عنہ نے جب یہ بات بتائی کہ اس سے مراد حفصہ اور عائشہ ہیں، پھر انہوں نے ساتھ ہی بتایا، ہم قریش کے لوگ اپنی عورتوں کو دبا کر رکھنے کے عادی تھے۔ اور آج بھی جو قریشی ذہن کا ہوگا نا، یعنی علم سے دور ہوگا، وہ عورتوں کو دبانا ہی چاہے گا۔ کہتے ہیں کہ پھر جب ہم مدینہ میں آئے تو ہمیں یہاں ایسے لوگ ملے جن پر ان کی بیویاں حاوی تھیں، یعنی بیویوں کا کنٹرول زیادہ تھا، اور یہی سبق ہماری عورتیں بھی ان سے سیکھنے لگ گئیں۔ مجھے ایسے لگتا ہے گاؤں کی سیدھی عورتیں نوشک میں آ کے نوشکی بن گئیں، کہ مرد ٹیڑھے تو ہوں ہم فوراً چلے جائیں گے کرائز سینٹر میں، اعوذ باللہ۔ ایک روز میں اپنی بیوی سے ناراض ہوا تو کیا دیکھتا ہوں کہ وہ مجھے پلٹ کر جواب دے رہی ہے۔ یعنی حضرت عمر کو بیوی جواب دے کے جائے گی کہاں؟ असल मतलब सत फ़ैज़ा ही या तुराजियुनी, कहते मुझे बहुत नागवार गुज़रा कि वो मुझे पलट कर जवाब दे। इसने कहा, आप इस पर क्यों बिगड़ते हैं कि मैं आपको पलट कर जवाब दूँ? खुदा की कसम, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बीवियाँ तो हजूर को दू बदू जवाब देती हैं। लयुराजी नहू का लफ्ज़ है, यानी उनकी अपनी बीवी ने कहा कि आप मुझे कह रहे हैं, जाके ज़रा नबी की बीवियों को देखे, अब उनको भी खूब बातें मिल गई हैं, और इनमें तो कोई ऐसी है जो नबी सल्लम से दिन दिन भर झूठी रहती है। हज़रत आयशा की तरफ इशारा था। बुखारी की रिवायत है, और साथ ही कि नबी सल्लम भी इससे दिन भर नाराज़ रहते हैं। अब आप सोचिए उमर के दिल पे क्या हुआ, बेटी का बाप था ना। कहते हैं, ये सुनकर मैं घर से निकला और हफ्सा के हाँ गया, अपनी बेटी के पास पहले गया। अच्छे बाप अपनी बेटियों को पहले पूछते हैं, दामादों को बुरा नहीं कहते। कहते हैं, मैंने उनसे जाके पूछा, क्या तू रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को दू बदू जवाब देती है, यानी आगे से सवाल जवाब कर। जिसने कहा हाँ। मैंने पूछा, और क्या तुम में से कोई दिन दिन भर नबी सल्लम से रूठी भी रहती है? और बुहारी के अल्फाज इससे ऑपोजिट है कि क्या नबी सल्लम उससे दिन भर नाराज़ रहते हैं? उसने कहा हाँ। उसने कहा, झूठ नहीं बोला भी, ऐसा हम करते हैं। देखिए बीवी शौहर का मामला फ़र्क होता है, हो शौहर नबी, हो शौहर कोई आलिम मुफ्ती शायर जो मर्जी हो, मेरे लिए तो वो शौहर है, तो बीवी के रिश्ते में बेतकल्फ़ी है। इस पर कहने लगे हज़रत उमर, कहते हैं कि मैंने कहा, ना मुराद हो गई वो और घाटे में पड़ गई वो औरत जो तुम में से ऐसा करे। क्या तुम में से कोई इस बात से बेखौफ हो गई है कि अपने रसूल के गज़ब की वजह से अल्लाह उस पर गज़बनाक हो जाए और वो हलाकत में पड़ जाए? देखो रसूलुल्लाह के साथ कभी ज़ुबान दराजी ना करना, ला तुराजिनी के लफ्ज़ हैं, और ना इनसे किसी चीज़ का मुतालबा कर, मेरे माल में से जो तेरा जी चाहे मांग लिया कर, यानी मैं बाप हूँ मुझसे ले लिया करो, शौहर से तकाजे ना किया करो, क्योंकि उनको पता था अल्लाह के नबी किस किस्म के इंसान हैं कि जिनको इन चीज़ों में कोई ज़्यादा दिलचस्पी नहीं। और फिर आप देखिए कितनी पते की बात, हज़रत उमर अपनी बेटी को कह रहे हैं, कहने लगे, किसी धोखे में ना पड़ कि तेरी पड़ोसन, मुराद था हज़रत आयशा, तेरी पड़ोसन तुझसे ज़्यादा खूबसूरत और रसूलुल्लाह को ज़्यादा महबूब है। मुराद ये था कि हज़रत आयशा का मुकाबला ना घर के अब चढ़ो खती में कहने लग जाओ, अच्छा जो आयशा करेगी मैं भी वही करूँगी, तुम उसके साथ अपना तकाबुल ना करो। इसके बाद वो वहाँ से निकले, हज़रत उमर किसको छोड़ेंगे, लग रहा है ख़ानदान के एक बुज़ुर्ग हैं, पहले बेटी को डांट के निकले। कहते उसके बाद मैं उम्मे सलमा के पास पहुँचा जो मेरी रिश्तेदार थी, उनसे भी जाके बात की, उन्होंने कहा, इब्ने ख़त्ताब तुम भी अजीब आदमी हो, हर मामले में तुम दखल देते हो, यहाँ तक कि तुम अब नबी सल्लल्लाहु अलैहि वसल्लम और उनकी बीवियों के मामले में भी दखल देने। उनकी इस बात ने मेरी हिम्मत तोड़ दी, वरना हो सकता है ये नौ की नौ बीवियों के घर जाते और उनको डांटते। फिर ऐसा हुआ कि एक अंसारी पड़ोसी रात के वक्त मेरे घर आया और इसने मुझे पुकारा। हम दोनों बारी बारी नबी सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में हाजिर होते थे। देखिए शौक इल्म का, बारी लगाई हुई थी कि जिस वक्त मैं ना उस महफिल में हूँ मेरा दोस्त हो, फिर जब मिलते थे तो शेयर करते थे, अच्छा जब तुम थे तो क्या बातें हुई, अल्लाह के नबी ने क्या बताया, क्या हुआ, फिर मैं उस तरह बताता। कहते हैं कि मेरा पड़ोसी रात के वक्त मेरे पास आया तो ये दिन की बातें मुझे बताता था। ज़माना वो था जब हमें गस्सान के हमले का ख़तरा लगा हुआ था, यानी एक कबीले से हमले का इतना ख़तरा था कि हर वक्त फिक्र ये थी कि किसी वक्त भी हमला होगा, जैसे फ़ौजें जमा हो जाती हैं सरहदों पर। कहते हैं कि इसके पुकारने पर जब मैं निकला तो उसने कहा, एक बहुत बड़ा हादसा पेश आ गया। मैंने कहा, क्या गस्सानी चढ़ा है, यानी उस वक़्त उनकी सोच उधर गई। उसने कहा, नहीं इससे भी बड़ा मामला हो गया, और वो क्या कि अल्लाह के नबी ने अपनी बीवियों को तलाक दे दिया। मैंने कहा, बर्बाद हुई और नामुराद हुई हफ्सा, ये बुखारी के अल्फाज हैं, रागी मान फो हफ्सा व आयशा, मुझे पहले ही अंदेशा था कि ये होने वाली बात है। ये बात इन्होंने की। फिर इसके बाद हज़रत उमर कहते हैं कि मैं अगले दिन नबी सल्लम की खिदमत में आया। ये सब में वही आयत तहीर वाली बातें हैं जब नबी सल्लम ने ईला किया था एक महीने का, कि बीवियों ने मुतालबात शुरू कर दिए थे तो आपने ईला किया। अब वो ईला या सेपरेशन तलाक बन गई, जैसे अमूमन सोसाइटीज़ में होती है, कोई नाराज़ हो जाए शौहर तो कहते हैं तलाक दे दी, तलाक दी भी नहीं थी लेकिन लगा कि तलाक हो गई। कहते मैंने जाके अल्लाह के नबी का गुस्सा ठंडा करने की कोशिश की कि अल्लाह के नबी आप मुराजियत कर लीजिए। तो आप देखिए कि यहाँ अब इस वाक्य को अगर हम अगली आयत के साथ मिला के आगे पूरा देखेंगे तो फिर कुछ बातें समझ आएंगी। पहले नबी की बीवियों को समझा दिया गया कि देखो किसी शय में नहीं रहना, अगर आप अपने इस नेक शौहर का साथ नहीं देंगी तो फिर अल्लाह इनका साथ देगा। आज भी कोई बीवी अगर नेक शौहर के साथ टेढ़ी होती है ना, उसके लिए यही बात है। वो टेढ़ी होगी, अल्लाह उसका साथ खुद ही देगा। असा रब्बुहु इन तल्लक़कुन्ना युब्दिलहु अज़्वाजन खैरम मिनकुन्ना। एक चेकलिस्ट ले लीजिए, पेन ले लें, कॉपी ले लें, जो भी है, और यहाँ नोट कर लीजिएगा कि अल्लाह किन खूबियों की बुनियाद पे औरतों के यहाँ नाम ले रहे हैं कि नबी की बीवियों, अगर तुमने नबी की कदर ना की, एक दीनदार शोहर के साथ तुम ना खुश रहीं, तो हो सकता है कि उसका रब कुछ कर दे, क्या कि ये तलाक दे दें तुम में से सबको और बदल दे इसके सिवा बीवियां उनसे बेहतर, खैरुम मिन कुन्ना, तुमसे बेहतर कैसी होंगी वो औरतें, मुस्लिमातिन मोमिनातिन कानितातिन ताइबातिन आबिदातिन साइखातिन सय्यिबातिन वाबकारा। पक्की मुसलमान, ईमान वालियां, फरमा बरदार, तौबा करने वालियां, इबादत गुजार, रोज़ेदार, कुछ पहले से ब्याही हुई भी हैं कोई बात नहीं, और कुछ कुंवारी हैं तो भी ठीक हैं। ना इसमें खूबसूरत है, ना गोरी चमड़ी है, ना पतली नाक है, ना पतली कमर है, ना इकलौती बेटी है, ना बाप की लाडली है, ना कनेड कॉलेज की पढ़ी हुई है, ना कुछ। मुस्लिमातिन मोमिनातिन कानितातिन ताइबातिन। तौबा से क्या दिख रहा है, पिछली ज़िंदगी में गुनाह कर सकती है, अब तौबा कर चुकी है। आबिदातिन, पहले वक्त ज़ाया करती थी, अब इबादत में चली गई। साइखात, अल्लाह के रास्ते में भागने वालियाँ। लोग सब कुछ ले लेते हैं, अल्लाह के रास्ते में भागने वाली लड़कियों से घबराते हैं, कहते हैं ये घर को वक्त नहीं देंगी। और साइखात का दूसरा मानी ले लें तो साइमात भी है, रोज़े रखने वालियाँ, कि जो बीवी रोज़ा रखेगी वो घर के काम कैसे करेगी, और ऐसी बहू ला के क्या करनी है जो हफ्ते के 2 रोज़े या हफ्ते के 3 रोज़े रख रही है। अल्लाह कहते हैं ढूंढना है तो ऐसी औरतों को ढूंढ लो कि जिनमें ये खूबी, अगर तुम अपने घरों को जन्नत बनाना चाहते हो। कितनी माएँ हैं अपने बेटों के रिश्ते ढूंढते वक्त ये चेकलिस्ट साथ लेके जाती हैं, और कितने लड़के हैं जो अपने लिए बीवियां ढूंढते हैं तो ये चेकलिस्ट देते हैं माओ बहनों को कि इस पे परख लेना बीवियों को। फिर साथ खूबसूरती आ गई, देखिए इधर आ सकता था ना खूबसूरत का लफ्ज़ आ सकता था ना, दुबली पतली अमीर दौलत वाली, ये तो माले गनीमत है, मिल जाए तो सोने पे सुहागा, वेल एंड गुड, लेकिन इसकी बुनियाद पे ना रिश्ते तोड़ो ना जोड़ो, ना ठुकराओ और ना अपनाओ। आज सोसाइटीज़ क्यों बिखरी हुई हैं, आज क्यों घर घर में दीन की वजह से लड़ाई लगती है, ये तसव्वुर नहीं है। यहाँ तो बात है ना नबी सल्लम के नाते से मर्दों को कहा गया, तो जब लड़की के लिए लड़का ढूंढे तो उसमें क्या होना चाहिए, यही खूबियाँ होंगी। मुस्लिमुन मोमिनुन कानितुन ताइबुन आबिदुन साइखुन और सय्यिब और इबकार का तो फ़र्क मर्द के लिए कम ही होता है। यहाँ नया लफ्ज़ जो है वो सय्यिबा और इबकार है। सय्यिब का लफ्ज़ सा या बा से है, ये वही लफ्ज़ है जिसे सौब है, शौहर देखी हुई लड़की को कहते हैं। सौब कहते हैं उस कपड़े को जो सिला हुआ है। अब आप अपनी कमीज़ देख लें, बाजू को जब तय करते हैं तो ये 2 तहें तो होती हैं ना, कहीं से भी आपका कपड़ा सिंगल नहीं होता। ये चीज़ मसलन ये नैपकिन को आप समझ लें कि ये आपकी शर्ट है, तो ये पलटी हुई है ना, जोड़ तोड़ ही तो दर्जी करते हैं या कपड़े सीने वाले इधर से जोड़ते हैं, तो सय्यिबा के जो पलटा दी गई, असल यहाँ से चली थी बाप के घर से, किसी वजह से वापस आ गई बेवकी की सूरत में या तलाक की सूरत में। और अबकार का लफ्ज़ बिकर से है, बिकर कहते हैं कुंवारी को, सुबह का वक्त अबकारा, वो भी इसी से, यानी वो बिल्कुल नई बच्ची, अभी कोई भी इस तरह के तजुर्बात का उसको वजन नहीं मिला। इससे क्या पता चला कि क्या शादीशुदा लड़की से शादी करना दोबारा, यानी किसी हादसे का शिकार हो गई ये नापसंदीदा, हमारे कल्चर में क्या, खुद शादीशुदा छोड़ बच्चों का भी बाप होगा ना तो कहेगा कि लड़की कंवारी चाहिए, ये दुरुस्त तरीका नहीं होता। नबी सल्लम की पहली शादी, एक शादीशुदा, 2 दफ़ा शौहर देख चुकी, और तकरीबन 3 या 4 मुख्तलिफ़ रिवायतें मिलती हैं हज़रत खदीजा के लिए इतने बच्चों की माँ से हुई थी। 25 साल आप उनके साथ रहे, दूसरी शादी भी नहीं की, देखा नहीं किसी दूसरी औरत को। उनकी वफात के बाद फिर सौदा, उससे भी बूढ़ी उम्र की, मोटे जिस्म की, स्याह रंग की, सौदा काली औरत को अरब कहते थे, उनसे हुई। उसके बाद जाके हज़रत आयशा से शादी हुई, पीछे हम पढ़ चुके हैं सूरत अल-अहज़ाब में। तो ये कोई कल्चर नहीं है कि शादियों के मौके पे हम इस किस्म की चीज़ों को डिस्कस करें, छोटी छोटी बातों को बड़ा बनाकर और बड़ी बड़ी बातों को छोटा बनाकर। बाज़ लोग इन चीज़ों के ऊपर ही बहुत ज़्यादा पिकी होते हैं, अल्हम्दुलिल्लाह। कुछ पिछली कहानियाँ सुनी हुई जहन में आ रही हैं कि कुछ लोग ऐसे होते हैं कि जो बिल्कुल जवानी में दीन पे आ जाते हैं ना, यंग एज में आते हैं, वो फिर मुजाहिदीन के किस्से सुनते पढ़ते सीरत की कहानियाँ पढ़ते हैं, तो वो कहते ही हैं कि हमने शादी ही किसी मुतलका से करनी है, या बेवा से करनी है, या बच्चों वाली से करनी है। कवारियाँ से तो बहुत सारों की होंगी, लेकिन ऐसी औरतों को कोई नहीं अपनाता। एक तो शादी होगी, घर बसेगा, दूसरी बात यह है कि उसमें एक औरत को ढारस मिल जाएगी, तीसरा नेकी का मौका है, अगर वो अपने साथ एक आधा बच्चा भी ले आती है तो चलो यतीम को पालने का सवाब मिल जाता है। दीन वालों के भी मुख्तलिफ एंगल होते हैं, इसलिए हमेशा देखें कि अपना मिजाज कैसा है। इसमें कोई अल्लाह ताला ने पकड़ नहीं रखी कि बस ऐसा ज़रूर कर दो। कुछ लोग एक चीज़ को अच्छा समझते हैं, कुछ दूसरी चीज़ को अच्छा समझते हैं, लेकिन बहरहाल शरण इसमें कोई कबाहत नहीं है। हमारे माशरे में होता क्या है, किसी का वाकया कि शादी हुई, जिसको आप कह सकते हैं ना कि चांद का टुकड़ा, चांद का टुकड़ा एक लफ्ज़ है, इससे भी प्यारी खूबसूरत लड़की थी। शादी का एक साल भी नहीं पूरा हुआ, प्रेग्नेंट हुई, और उसी दौरान पता चला कि शौहर बीमार है, कैंसर था, तो 3 महीने में वो शौहर फौत हुआ, बच्ची पैदा हो गई, यानी उसकी इद्दत भी ख़त्म हो गई। अब उस लड़की का क्या किया जाए, घर ही के बच्चे ने, जो उसका देवर था पहले, उम्र में भी उससे शायद छोटा होगा या बराबर होगा, उसने कहा कि मैं शादी करूँगा, मैं नहीं चाहता कि मेरे भाई की बच्ची कहीं और जाए। और लोगों ने बहुत अप्रिशिएट किया, माँ बहन को इतराज़ शुरू हो गया, कबारा बच्चा हमारा। तो ये लड़की कहाँ से, ये कुंवारी तो आई थी आपके घर में। बहरहाल फिर हो गई शादी अल्हम्दुलिल्लाह, लेकिन जब सास को गुस्सा आता है तो वो फिर ऐसी बात कह देती होंगी कि मेरा तो छोटा सा बच्चा था तो इसके बल्ले पड़ गया। मैं कहती हूँ कि अगर आप वाकई किसी का दिल देखें ना, तकवा वाला, तो वो इन चीज़ों से बेनियाज होता है। बस दफ़ा आपको ऐसी बच्ची मिल जाती है जो एक ठोकर खाई होती है, वो ज़्यादा रियलिस्टिक हो जाती है, वो ज़्यादा ख्वाहिशों को दबाने वाली होती है, उसके अंदर तमन्नाएं कम है, उसके अंदर आरज़ुएं कम है। इसके बरक्स एक छुलबुली सी, आप एक नौमौलूद सी कह लें, या एक बिल्कुल यंग होती बच्ची लेंगे, उसके तो तकाजे भी बहुत होंगे। बाज़ दफ़ा जब आप पूरे तकाजे नहीं कर सकते, कोई ऐसी बच्ची घर में ले आइए कि जो बेचारी ज़्यादा तकाजे ना करे। बहरहाल ये तो एक साइड की बात थी, लेकिन यहाँ देखिए कि अंदाज़ कितना सरी है। कोई फ़ख्र कर सकता है कि मैं नबी की बीवी बन गई हूँ तो अब सारी उम्र रहूँगी? असन रब हूँ, और यहाँ रब की बात है कि रब ये करवाता है। जब बीवियाँ अच्छे शोहरों की कदर नहीं करती, और जब शोहर अच्छी बीवियों की कदर नहीं करते, तो अल्लाह बीच में आ जाता है। ये जुमला लिख लें, अल्लाह अलग करा देता है। बज़ाहर वो ऑपरेशन लग रहा होता है, लेकिन उसके बाद इतनी खैर होती है कि खैर होती है। तो यहाँ तक आप देखिए कि शोहर और बीवी का इशू डिस्कस हुआ। हमने 5 आयतें पढ़ी हैं, ना इसमें नमाज की तस्करा था बराह रास्त, ना ज़कात का, ना हज का। किसका तस्करा? शोहर बीवी का ताल्लुक, घर का सुकून। घर में सुकून आएगा तो दीन आएगा। फिर उसके बाद अगली आयत समझ आती है, जो मेन थीम है इस सूरत का,